मन को रोजाई हो यो सुने सुनाउने नेपाली को रेडियो सबै गुनगुनाउने कुनै भाषा छैन न धर्म छ या जाति यताको वर्म छ
को रेडियो 88.8 नयाँ संविधानमा आस्थाको निम्ति बहस बहस बहस
नमस्ते। धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत रेडियो कार्यक्रम नयाँ संविधानमा आस्थाको निम्ति बहस सुनिरहनुभएका समस्त श्रोताबृन्दमा हाम्रो स्वागत तथा न्यानो अभिवादन। श्रोता, वर्षाको झमझम झरी, भूकम्पका ससाना धक्का, सङ्घीयता सीमाङ्कनका फरक मत, अल्पसङ्ख्यक दलित मधेसी आदिको असन्तुष्टि, हिन्दू बौद्ध इस्लाम इसाई जैन सिख आदिका फरक धारणाका बीच विगत दुई दशकदेखि माग गरिएको र एक दशक अघिदेखि अत्यधिक चर्चा गरिएको अनि झन्डै दुई वर्षदेखि प्रतीक्षा गरिएको नेपालको नयाँ संविधानको प्रारम्भिक मस्यौदा जनताको हात हातमा छ। प्रारम्भिक मस्यौदामा परिमार्जन गरिनुपर्ने कतिपय बुदाहरूमा, संविधानका धाराहरूमा प्राप्त सुझावलाई केन्द्रमा राखेर छलफल गरी टुङ्गोमा पुग्न संविधान सभामा प्रतिनिधित्व गर्ने शीर्ष राजनीतिक नेतृत्व गृह कार्यमा व्यस्त छन्। जतिसक्दो चाँडो संविधान जारी गर्न प्रतिबद्ध राजनीतिक नेतृत्व व्यस्त रहेकै अवस्थामा विभिन्न क्षेत्रबाट दबाब दिने क्रम जारी छ। पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म, हिमाल पहाड तराई जो जहाँसुकै रहने बस्ने करिब 3 करोड नेपालीको साझा दस्तावेज देशको मूल कानून संविधान सबै नेपालीको आफ्नो बन्न सकोस्, हाम्रो यही चाहना हो, हामी यही कामना गर्दछौँ। श्रोतावृन्द, नयाँ संविधानको प्रारम्भिक मस्यौदामा अन्तर्निहित भावना अर्थात् जनताको भावना चाहना माग र संविधानमा समाविष्ट विविध विषयवस्तुमाथि हामीले धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत रेडियो कार्यक्रम नयाँ संविधानमा आस्थाको निम्ति बहस अन्तर्गत हिजोको अङ्कमा विविध विषयको उठान गर्यौँ। खास गरी नयाँ संविधानको प्रारम्भिक मस्यौदामा समाविष्ट धारा 31 उल्लेखित धार्मिक स्वतन्त्रताको हक अन्तर्गत उपधारा 1, 2 र 3 का अस्पष्ट बाजिएका र विरोधाभासपूर्ण प्रावधान बारेमा सामयिक चर्चा टिप्पणी र बहस गर्यौँ। श्रोता, हाम्रो देश नेपाल बहुजातीय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त स्वतन्त्र अविभाज्य सार्वभौम सत्ता सम्पन्न धर्मनिरपेक्ष समावेशी लोकतन्त्रात्मक समाजवाद उन्मुख गणतन्त्रात्मक बहुजातीय राज्य हो भनी प्रस्तावित नयाँ संविधानको प्रारम्भिक मस्यौदाको भाग 1 प्रारम्भिक धारा 3 र 4 स्पष्ट उल्लेख छ। नयाँ संविधानको प्रारम्भिक मस्यौदाको भाग 3 मौलिक हक र कर्तव्य अन्तर्गत धारा 23 समानताको हक अन्तर्गत उपधारा 1, 2 र 3 स्पष्ट रूपमा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्, कसैलाई पनि कानुनको समान संरक्षण र लाभबाट वञ्चित गरिने छैन। सामान्य कानुनको प्रयोगमा धर्म वर्ण जात जाति लिङ्ग शारीरिक अवस्था अपाङ्गता स्वास्थ्य स्थिति वैवाहिक स्थिति गर्भावस्था आर्थिक अवस्था उत्पत्ति भाषा वा क्षेत्र वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन। साथै राज्यले नागरिकहरूका बीच धर्म वर्ण जात जाति लिङ्ग भाषा क्षेत्र वा वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन भन्ने स्पष्ट उल्लेख गरिएको छ। श्रोतावृन्द, आजको 21औं शताब्दीको मानिसलाई कुन धर्म मान्ने, कुन धर्ममा आस्था राख्ने, यो स्वतन्त्रता स्वयं मानिसमै निहित हुनुपर्छ। राज्यले निर्दिष्ट गर्ने, रोक लगाउने होइन, यो उसको मौलिक हक हो र हुनुपर्छ। यस मान्यतालाई प्रस्तावित संविधानको भाग 3 मौलिक हक र कर्तव्य अन्तर्गत धारा 23 समानताको हकले स्पष्ट पारेको छ। यो वास्तवमा सान्दर्भिक छ, तर प्रस्तावित मस्यौदाको धारा 31 धार्मिक स्वतन्त्रताको हक अन्तर्गतका प्रावधान धारा 23 सँग बाजिने खालका र विवादित छन्। खास गरी धारा 31 उपधारा 3 उल्लेखित यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ भन्ने उल्लेख भएको शब्द यथावत राखिँदा भोलिका दिनमा एक अर्को धर्मबीच द्वन्द्व बढ्न सक्ने, धार्मिक कलह फैलन सक्ने सम्भावना प्रबल छ। हाम्रो नेपाली समाज एक अर्को धर्म, सम्प्रदाय र समुदाय आजसम्म आपसमा मिलेर रहेका छन्। चर्च, मन्दिर र मस्जिद सँगै नजिकै छन्। फरक धर्ममा आस्था राख्ने समूह सँगसँगै छन्। धारा 31 उपधारा 3 निहित शब्द एकले अर्को धर्ममा खलल नपार्ने जुन अर्थ छ, मन्दिरमा घण्ट बज्दा इसाई र इस्लामलाई मन नपर्न सक्छ, मस्जिदको प्रार्थना इसाई र हिन्दूलाई अवरोध हुन सक्छ, चर्चको भेला इस्लाम र हिन्दूलाई मन नपर्न सक्ला, मन्दिर, मस्जिद, गुम्बा, चर्चमा धार्मिक क्रियाकलाप भइरहनु सामान्य हो। तर यो सामान्य कार्यलाई संविधानमा लेखिएका शब्दले असामान्य रूपमा लिएको पो हो कि यसतर्फ अहिले सोच्नुपर्छ र परिमार्जन गरिनुपर्छ भन्ने आम जनताको राय छ। श्रोताबृन्द, धर्मको अर्थ हित गर्नु हो, भलो काम गर्नु हो, राम्रो, असल र उपकारी कार्य हो। धार्मिक कार्यहरू एक्लै होइन, समूहमा गरिने हो। धर्म मनमनै राख्ने होइन, उपकारी सुकार्य अरूबीच प्रवाह गर्नु पनि हो, विस्तार गर्नु पनि हो, अरूलाई पनि उपकारी बन्न, असल शिक्षा लिन, असल मानिस बन्न प्रेरणा दिनु हो। धर्मका यी सामान्य गुण हुन्। हाम्रो संविधानले राष्ट्रलाई बहुधार्मिक भनी स्वीकार गरेको छ। मौलिक हक र धार्मिक स्वतन्त्रताको हकले व्यक्तिलाई आफ्नो आस्था अनुरूप धर्मको अवलम्बन गर्न, अभ्यास गर्न स्वतन्त्रता प्रदान गरेको। तर धारा 31 ती स्वतन्त्रता र स्वीकार गरेका तथ्यलाई बन्देज लगाउने प्रयास गरेको देखिनु विरोधाभास हो। यो सान्दर्भिक छैन, यो परिमार्जन हुनुपर्छ। सचेत र जागरूक मानिसको उक्त बुँदामा गम्भीर असहमति छ। यसप्रति संविधान सभा समयमै सजग बनोस् भन्ने आम मानिसको चाहना छ। श्रोता, संविधान बनाउने जनताबाट निर्वाचित निकाय संविधान सभा जनताको भावना प्रतिबिम्बित गर्ने जनप्रतिनिधिहरूको साझा मञ्च हो। संविधान सभाका सदस्य माननीय जीवहरू आज भोलि नयाँ संविधान माथिको सुझाव र छलफलमा व्यस्त हुनुहुन्छ। 601 सभासद जीवहरू मध्ये विविध कारण हाल केही स्थान रिक्त छ। हामी सबै सभासद जीवहरू समक्ष उहाँहरूको राय लिन त सक्दैनौ, तर केही सभासद जीवहरूको महत्वता समक्ष राख्ने हाम्रो प्रयास जारी छ। तर हाल संविधान सभाको बैठक नियमित चलिरहेको हुनाले हामी यसमा प्रयास गरिरहेका छौँ। धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत नयाँ संविधानमा आस्थाको निम्ति बहस रेडियो कार्यक्रममा हामीले समाजका विभिन्न क्षेत्रमा कार्यरत र विविध धर्ममा आस्था राख्नुहुने प्रतिनिधिहरूसँग बहसमा छलफलमा अगाडि बढाएका छौँ। यस क्रममा आज हामीले नेपाल मुस्लिम इत्तेहाद संगठनका उपाध्यक्ष मोहम्मद दिन अलीज्यूलाई स्टुडियोमा बहसका निम्ति आमन्त्रण गरेका छौँ। अब हामी उहाँसँग नयाँ संविधानमा धारा 31 र त्यसले पार्न सक्ने सम्भावित असरहरूका सम्बन्धमा सामूहिक बहस गर्नेछौँ, कुराकानी गर्नेछौँ। मोहम्मद दिन अलीज्यू, कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद
अलीज्यू। नयाँ संविधानको प्रारम्भिक मस्यौदामा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र रहनेछ भन्ने स्पष्ट उल्लेख गरिएको छ, यस बारेमा तपाईँको र तपाईँको संगठनको धारणा कस्तो छ?
अहिले हामी हाम्रो मुलुकमा एउटा फेरि अर्को एउटा नयाँ संविधान निर्माण गर्न गइराखेका छौँ र यो संविधानमा स्पष्ट रूपबाट प्रष्ट रूपबाट नेपाल धर्मनिरपेक्ष हुनेछ भन्ने कुरा लेखिएको छ र यो स्वाभाविकै हो, किनभने नेपालको अन्तरिम संविधान 2063 पनि स्पष्ट रूपबाट यो मुलुक धर्मनिरपेक्ष हुनेछ भन्ने कुरा लेखिएको छ र त्यसैको निरन्तरता नै अहिलेको यो नयाँ मस्यौदामा लेखिएको हो। र नेपाललाई धर्मनिरपेक्ष लेखिनु कुनै आश्चर्य र कुनै अनौठो होइन। नेपालको भौगोलिक, नेपालको बहुधार्मिक, नेपालको बहुसांस्कृतिक र नेपालको जुन एउटा चाहिँ हरेक दृष्टिकोणबाट एउटा चाहिँ बहुभाषिक रूपबाट रहेको छ र यो नेपालको सबै धर्म समुदायहरूको चाहिँ मान मर्यादा सम्मानको लागि नै नेपाल चाहिँ धर्मनिरपेक्ष नेपालको अन्तिम संविधान 2063 भन्दा अगाडि नै हुनुपर्ने हो, त्योभन्दा अगाडि नै लेख्नु पर्ने हो। तर त्यति बेला नलेखे तापनि ढिलै भए पनि नेपाली जनताको चाहना, नेपाली जनताको माग र सम्पूर्ण धर्मावलम्बीहरूको मान मर्यादा र सम्मानको लागि चाहिँ यो आएको छ, यो यथार्थ हो, यो जायज हो र यसमा मेरो मात्र होइन कि मेरो संगठनको मात्र होइन कि यो सम्पूर्ण नेपालीहरूको यो माग हो, यो यथार्थ हो, यो जायज हो, यो जे आएको छ ठिक भएको छ।
भन्न खोजेको धर्मनिरपेक्ष सामयिक छ र सान्दर्भिक छ,
यसमा त कुनै दुई मतै छैन।
कहीँ कतै यदा कदा हल्ला आएको सुनिन्छ कि नेपालका इस्लामहरूले पनि नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेर आवाज उठाउनु भएको छ, के यो हुन सक्छ? सत्य हो?
यो सत्यता होइन। हेर्नु, समाजमा कुनै न कुनै एउटा विकृतिहरू, कुनै न कुनै खालका मान्छेहरू त्यहाँ हुन्छन्। सबै मान्छेहरू चाहिँ असल हुन्छन्, राम्रा हुन्छन् भन्ने नै होइन। चाहे त्यो जुनसुकै समाज होस्, त्यहाँ कोही न कोही एका दुई त्यस्ता खालका मान्छे पनि हुन्छन्। मलाई त त्यस्तो पत्र पत्रिकामा आएको जुन कुरा चाहिँ कि मुस्लिम समुदायका मान्छेहरू केहीले चाहिँ नेपाल चाहिँ धर्म सापेक्ष हुनुपर्छ, निरपेक्ष हुनुहुन्न भन्ने कुरा आयो, मलाई त यो विश्वास लाग्दैन। मलाई लाग्छ यो एउटा चाहिँ बनावटी रूपबाट चाहिँ पत्र पत्रिकामा चाहिँ दिएको जस्तो लागिरहेछ, ताकि यसले चाहिँ धर्मनिरपेक्षता रहनुलाई केही अप्ठ्यारो परोस् भन्ने उद्देश्यले नै आएको हुनुपर्छ। र यो जुन कुरो चाहिँ आएको छ त्यो यथार्थ होइन र त्यो सत्य होइन। यदा कदा एका दुई मान्छेले त्यस्तो बोलेका रहेछन् भनेपछि त्यो उहाँहरूले बोलेको होइन कि त्यो बोलाइएको हो, त्यो उहाँहरूलाई आर्थिक प्रलोभनबाट दिएर या अन्य कुनै किसिमको चाहिँ एउटा प्रलोभन, एउटा लोभ, एउटा देखाएर कि तपाईँ यस्तो बोल्नुहोस् ताकि यो बोलिसकेपछि तपाईँलाई यो कुराको लाभ हामी दिनेछौँ भन्ने किसिमको एउटा चाहिँ फर्मुला प्रयोग गरेर उहाँहरूले बोलाइएको हुनुपर्छ र त्यो बनावटी कहिलेसम्म टिक्छ? त्यही मान्छेले केही समयपछि चाहिँ त्यसले यथार्थ भन्छ, मलाई हिजो यसरी यस्तो यस्तो प्रलोभन दिएर बोलाइएको हो भनेर त्यही मान्छेबाट भेद खुल्छ। म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु कि यस्ता किसिमका बनावटी कुराहरूमा हामी कोही पनि नलागौँ।
नेपालका मुस्लिम समुदायको माग नेपाल धर्मनिरपेक्ष रहनुपर्छ, धर्म सापेक्ष हुनुपर्छ भन्ने होइन, निरपेक्ष नै रहनुपर्छ भन्नेमा हजुर विश्वस्त हुनुहुन्छ होइन त?
यो यथार्थ हो। नेपाल चाहिँ बहुधार्मिक, बहुसांस्कृतिक, यो सबैको मुलुक भएको कारणले नेपाल धर्मनिरपेक्ष नै हुनुपर्छ, यसमा कुनै द्विमत छैन।
अलीजी, नयाँ संविधानको प्रारम्भिक मस्यौदाको धारा 31(3) जो दण्डनीय हुने प्रावधान छ, यस अगाडि यस बहसमा मैले चर्चा गरेँ, हामीले उठाइरहेका छौँ यस विषयमा, यसमा तपाईँको मत के छ? उपयुक्त छ या त आपत्तिजनक? हजुरको आफ्नो धारणा?
त्यो मेरो विचारमा उपयुक्त छैन, किनभने धर्म भनेको मान्छेको एउटा आस्था हो, एउटा उसले विश्वास गर्ने हो र कसैले पनि तैँले धर्म चाहिँ किन मानिस किन मानिनस् भनेर त्यो एउटा कानुन बनाएर बन्देज लगाउने कुरो होइन। र धर्म एउटा आस्थाको रूपबाट मान्य भएको कारणले कुन धर्म चाहिँ सही छ, कुन धर्म चाहिँ गलत छ, कुन धर्ममा चाहिँ कस्तो व्यवस्था छ, कुन धर्मको तौर तरिका के छ भन्ने कुरा चाहिँ प्रत्येक व्यक्तिले, प्रत्येक नागरिकले स्वतन्त्रतापूर्वक उसले चाहिँ अध्ययन गर्नु चाहिँ पाउनु पर्छ, अभ्यास गर्न पाउनु पर्दछ, र उसले चाहे बमोजिम त्यो धर्मको पालना गर्न पाउने स्वतन्त्रता उसलाई दिनुपर्छ। एउटा सकारात्मक पक्ष त के छ भने एउटा धर्मलाई आफूले इच्छा बमोजिम मान्न पाउनु पर्छ भन्नको लागि भन्ने हिसाबले एउटा धर्मको व्यवस्थाले मौलिक हकमा चाहिँ व्यवस्था गर्यो, यो एउटा सकारात्मक पक्ष हो। तर त्यो कुरालाई चाहिँ जसले चाहिँ आफूले अध्ययन गरेर आफूले चाहे बमोजिमको धर्म चाहिँ उसले चाहिँ अवलम्बन अभ्यास गर्न पाउने स्वतन्त्रता भनेको त उसको मौलिक हक हो, यसमा कसैले पनि बन्देज लगाउनु मिल्दैन। र यदि उसले चाहिँ आफूले मानि आएको धर्मलाई छोडेर उसले आफ्नो चाहिँ इच्छा बमोजिम, आफ्नो अध्ययन बमोजिम, उसलाई उसको चाहना बमोजिम, उसले अर्को कुनै धर्म चाहिँ मतलब एउटा पालना गर्छ, अवलम्बन गर्छ भने त्यो अवस्थामा चाहिँ उसले दण्ड गर्नु चाहिँ एउटा अपराध हो। उसलाई चाहिँ त्यो अर्को धर्म चाहिँ मान्नु पर्ने उसको इच्छा चाहिँ विपरीत काम भनेको कानुन विपरीत हो। र यो जुन किसिमको अहिले संविधानको धारा 31 उपधारा 3 जुन प्रावधानहरू आएको छ र यो चाहिँ मौलिक हककै एउटा चाहिँ यो नीति विरुद्धको हो यो, र यस्तो चाहिँ हुनुहुन्न, र यस्तो यो विपरीत प्रावधानलाई हामीले समयमै सचेत भएर सच्याउनु पर्ने आवश्यक छ।
धन्यवाद उपाध्यक्ष अलीज्यू। तपाईँहरूले नेपाल धर्म निरपेक्ष नै हुनुपर्छ, धार्मिक स्वतन्त्रता पाउनुपर्छ भन्ने माग गर्दै आउनु भएको छ, धारणा राखिरहनु भएको छ। प्रजातन्त्रमा, लोकतन्त्रमा व्यक्तिले, जनताले, जनताको समूह वा समुदायले माग राख्न पाउनु न्यूनतम अधिकार हो, नेपालमा यो सामान्य हो। तपाईँसँग म विनम्रता साथ एउटा प्रश्न राख्छु। तपाईँ र तपाईँको सङ्गठन जुन धर्ममा आस्था राख्दछन्, इस्लाम धर्म, विश्वमा 30 बढी देशले आफूलाई धर्म सापेक्ष वा इस्लामिक राष्ट्र घोषणा गरेका छन्, जहाँ राष्ट्र धर्म इस्लाम छ। पाकिस्तान, साउदी अरब, इराक, इरान लगायतका देश जहाँ अल्पसंख्यक धर्मावलम्बीहरू जस्तै हिन्दू, बौद्ध र इसाई धर्ममा आस्था राख्ने जनता पनि छन्, भनिन्छ त्यहाँका ती अल्पसंख्यक इस्लाम इतर धर्मका अनुयायीहरूलाई नेपालमा तपाईँ र तपाईँको संगठनले माग गरे झैं धार्मिक स्वतन्त्रता माग्ने, धार्मिक क्रियाकलाप गर्ने स्वतन्त्रता छ त? सुन्नमा आएको छ त्यहाँका इस्लाम बाहेकका धर्मावलम्बीमाथि राज्यबाट, बहुसंख्यक इस्लामहरूबाट चरम यातना र प्रताडनाका कालीलाग्दा घटनाहरू हुनु त्यहाँ सामान्य हो। कृपया तपाईँहरू समान धर्मी ती देशका अगुवाहरूसँग अल्पसंख्यक अरू धर्मका अनुयायी माथिको अत्याचार बन्द गर्न र तिनलाई स्वतन्त्रतापूर्वक, निर्बाध पूर्वक आफ्नो आस्था अनुरूपको धार्मिक क्रियाकलापमा भाग लिन, अवलम्बन गर्न, अभ्यास गर्न दिन अनुरोध गर्न सक्नुहुन्छ त?
सकिन्छ, किन नसकिनु। तपाईँको क्वेसन निकै महत्त्वपूर्ण छ, निकै सान्दर्भिक छ, र मलाई लाग्छ तपाईँले यसमा 3 क्वेसनहरू चाहिँ सोध्नु भएको जस्तो मलाई चाहिँ लागिराखेको छ। नम्बर 1, अन्य मुलुक जो इस्लाम धर्मावलम्बीहरूको बाहुल्यता रहेको छ ती मुलुकहरूमा चाहिँ धर्म सापेक्ष रहेको छ, धर्म निरपेक्षता रहेको छैन, र हाम्रो मुलुकमा चाहिँ हिन्दू बाहुल्य छ भनिएको छ, तर यहाँ त्यसो हुन किन नसक्ने भन्ने किसिमको क्वेसन हो जस्तो मैले लागिराखेको छ। कि हाम्रो मुलुक नेपाल हो, हामी नेपाली हौ, हाम्रो मुलुकको विशेषता अन्य मुलुकको विशेषतासँग पटक्कै मेल खाँदैन। हाम्रो मुलुकमा बहुधार्मिक, बहुसांस्कृतिक, बहुभौगोलिक, यहाँको एउटा रमणीय हावा पानी हरेक दृष्टिकोणले अन्य मुलुकहरू भन्दा फरक छ, र यहाँको र लोकतान्त्रिक व्यवस्था, प्रजातान्त्रिक व्यवस्था ती मुलुकहरूको र हाम्रो मुलुककोमा तुलना गर्न मिल्दैन, जमिन आसमानको फरक छ। त्यहाँको रहन सहन, त्यहाँको मतलब वस्तुस्थिति र हाम्रो रहन सहन, हाम्रो वस्तुस्थितिमा चाहिँ तुलना गर्नै मिल्दैन, धेरै किसिमको फरक छ। कि ती मुलुकहरूमा चाहिँ ती मुलुकहरूलाई हेर्ने भने ती मुलुक भनेका खाडी क्षेत्र हुन्, त्यहाँ भनेको एउटा मरुभूमि हो, त्यहाँ मरुभूमि भयो र त्यहाँ चाहिँ एकदमै चरम चाहिँ गर्मी भयो भन्दैमा हाम्रो मुलुकमा पनि माप भन्ने गर्मी चाहिँ किन नहुने, मरुभूमि किन नहुने भन्ने यस्तो खालको
भौगोलिक अवस्था एउटा कुरो हो, प्रकृतिको दृष्टिमा मानव सबै बराबर समान हुन्, मानव प्रति समान व्यवहार गर्नुपर्छ भन्ने राज्यको सिद्धान्त हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, र त्यसमा फरक धर्म मान्ने प्रति समान हुन्छ कि किन भन्ने प्रश्न हो।
त्यस कारणले त्यो मुलुकहरूमा धर्म सापेक्ष भयो र हाम्रो मुलुकमा हुनुपर्छ भन्ने यो सोचाइ नै गलत। हाम्रो मुलुक चाहिँ ती मुलुकहरूभन्दा फरक छ, र हाम्रो मुलुकमा हामीले सबैलाई न्याय दिन सक्नुपर्छ, यो हाम्रो महानता। मान्यता हो र त्यो मुलुकमा तिनीहरूले अल्पसंख्यकहरूलाई न्याय दिन सकेका छैनन् भने त्यो तिनीहरूको मानवता होइन। हामीले पाठ सिकाउनु पर्छ। अहिले हामीले हाम्रो नेपालमा चाहिँ हामीले जसरी एउटा लोकतान्त्रिक व्यवस्था चाहिँ एउटा विश्वको लागि एउटा नमुना भएको छ, त्यस्तै किसिमले हामीले पनि हाम्रो मुलुकलाई धर्म निरपेक्षता दिएर सबै जनताहरूलाई, सबै धर्मावलम्बीहरूलाई, यहाँका सबै मानिसहरूलाई हामीले न्याय दिएका छौँ र न्याय दिएको जस्तो स्पष्ट रहेको छ र यो नमुना चाहिँ हामीले कायम गर्नुपर्छ र ती मुलुकहरूमा जुन मुलुकमा अल्पसंख्यक धर्म समुदायले दबाउने किसिमको काम गरिएको छ त्यस्तो गरिनु हुन्न र त्यहाँ पनि धर्म चाहिँ निरपेक्षता नै कायम हुनुपर्छ भन्ने म र मेरो संगठन र हामी हाम्रो तर्फबाट उहाँहरूलाई जोरदार रूपबाट आह्वान गर्न चाहिँ चाहन्छौँ। र अर्को क्वेसन चाहिँ ती मुलुकहरूमा अल्पसंख्यकहरूलाई एउटा धर्मको नाममा जुन दबाउने किसिमको कामहरू भयो भन्नुभयो, त्यो नितान्त गलत हो, त्यो अमानवीय हो, त्यो गैर धार्मिक क्रियाकलाप हो। कुनै पनि धर्मले यदि त्यो धर्मको सही रूपबाट हामीले चाहिँ त्यसको क्रियाकलाप र त्यसको सिद्धान्तमा जाने हो भने अल्पसंख्यकहरूलाई अपमान होइन कि मान दिनुपर्छ, सम्मान दिनुपर्छ। तिनीहरूले विभेद होइन, तिनीहरूले अवसर दिनुपर्छ। ती भनेका मेहमान हुन्, ती भनेका पाहुना हुन्, तिनीहरूलाई अझ विशेष अधिकार दिएर हामीले अझ त्यो मुलुकमा चाहिँ उच्च स्थानमा एउटा उच्च सम्मानका साथ, आदरका साथ हामीले राख्न चाहिँ पाउनु मतलब राख्नु चाहिँ पर्दछ र त्यो मुलुकहरूमा त्यसरी राखिनु पर्दछ। यदि त्यसरी राखिएको छैन भने म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु कि अल्पसंख्यक जुन सुकै धर्म समुदायको भए पनि बहुसंख्यक भएको नाताले उनीहरूलाई चाहिँ दबाउने किसिमको काम गरिनुहुन्न, उनीहरूको धार्मिक स्वतन्त्रतामा आस आउने किसिमको काम चाहिँ गरिनुहुन्न र उनीहरूलाई पनि उनीहरूले मानिआएको आफ्नो धर्म र आस्थालाई एकदम निर्वाध ढङ्गले स्वतन्त्र रूपबाट हामीले तिनीहरूले पालना गर्न दिनु चाहिँ पर्छ र यस्तो किसिमको वातावरण तिनीहरूले अविलम्ब सिर्जना गरून् र त्यो आजैबाट लागू चाहिँ गरून् भन्ने म चाहिँ जोरदार रूपबाट अनुरोध गर्न चाहन्छु।
धन्यवाद। असाध्यै सामयिक र सान्दर्भिक कुरा राख्नुभयो मोहम्मद दिन अलीज्यूले। उहाँ नेपाल मुस्लिम इतिहाद संगठनका उपाध्यक्ष हुनुहुन्छ र धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत रेडियो कार्यक्रम नयाँ संविधानमा आस्थाको निम्ति बहसमा स्टुडियोसम्म आएर हाम्रा श्रोता समक्ष अत्यन्त आजको सामयिक आफ्नो विचार राखिदिनु भएकोमा उहाँलाई कार्यक्रमका तर्फबाट हार्दिक धन्यवाद आभार प्रकट गर्दछौँ। श्रोता, हाम्रो यस धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत रेडियो कार्यक्रम नयाँ संविधानमा आस्थाको निम्ति बहस कार्यक्रम तपाईँ धार्मिक चौतारी सर्च गरेर आफ्नो प्रतिक्रिया पठाउन सक्नुहुन्छ। हामीलाई धार्मिक चौतारी सर्च गर्नुहोस् वा सिधै हाम्रो फेसबुकमा जानुहोस्, facebook.com/धार्मिक चौतारीमा प्रतिक्रिया पठाउन सक्नुहुनेछ तपाईँले र तपाईँको प्रतिक्रिया अनुरूपको हामीले हाम्रो कार्यक्रममा कमी कमजोरी रहेछन् भने हामी सुधार्नेछौँ र तपाईँको प्रतिक्रियालाई यथोचित सम्मान दिनेछौँ, यथोचित स्थान दिनेछौँ। श्रोताबृन्द, संविधान चाँडै नै तपाईँ हामी बीच आउने सम्भावना बढेको छ। संविधानका प्रस्तावना, भाग, धारा, उपधारा, अनुसूची आदिमा परिमार्जन र संशोधनका लागि जनताबाट व्यापक सुझाव आइरहेका छन्, जसमध्ये धारा 31 बारे हामीले चर्चा गर्यौँ, असहमति प्रकट गर्यौँ। संविधान त हिजो पनि थियो, आज पनि छ। नयाँ संविधान सार्थक बनोस्, सान्दर्भिक होस्, प्रगति उन्मुख हुन सकोस्, नयाँ संविधानले सबैलाई सम्भावनाको ढोका खुला राखेर आओस्, जसको स्वागतमा घर घरमा जनताले दीपावली गरून्, थोरै हुन् वा धेरै, सबै धर्ममा आस्था राख्ने, विश्वास राख्नेहरूको मन दुखित बनाउने होइन, अपनत्व महसुस गर्ने संविधान आओस्। गन्तव्यहीन, परस्पर विरोधी, संकीर्ण, सीमित समुदायको घेराबन्दीमा रहेको प्रतिगामी संविधान अबका नेपालीलाई पाच्य हुने छैन, मान्य हुने छैन। श्रोता, धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत रेडियो कार्यक्रम नयाँ संविधानमा आस्थाको निम्ति बहसको यही मान्यता हो, यही आस्था हो, यही जोड हो। हाम्रो यस कार्यक्रमलाई तपाईँले आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हामी सकेसम्म धेरै भन्दा धेरै श्रोताहरूको यस कार्यक्रममा सहभागिता होस् भन्ने चाहन्छौँ। तसर्थ तपाईँ पनि यो कार्यक्रम सुनेर, हामीलाई सुनेर हाम्रो फेसबुक पेजमा जानुभएर facebook.com/धार्मिक चौतारीमा प्रतिक्रिया दिनुहुनेछ भन्ने हामी अपेक्षा गर्दछौँ, हामी आशा गर्दछौँ। श्रोता यही तथ्य सहित यही जानकारी सहित धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत नयाँ संविधानमा आस्थाका निम्ति बस रेडियो कार्यक्रम सुनिरहनु भएका हाम्रा आदरणीय श्रोतामा यिनै समसामयिक चर्चा र बहससँगै आजको कार्यक्रम यही समाप्त हुन्छ। कार्यक्रम संयोजक सरल श्रेष्ठ र केशव लुइटेलज्यू, प्राविधिक मित्र आमोस बर्देवा र सन्दीप राई, अतिथिज्यू मोहम्मद दिन अलीज्यूलाई विशेष धन्यवाद सहित प्रस्तुता म मोहन थापा आजको कार्यक्रमबाट बिदा चाहन्छु। नमस्ते, शुभ दिन।
मन को रोजाई हो यो, नेपालीको रेडियो 88.8